पाहुना संघको खसखस।
यस पाहुना संघको खसखसका प्रायोजक हुनुहुन्छ पासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् वासु सत्या साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी। नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्ताएका छौं प्रसिद्ध उपन्यासकार ध्रुवचन्द्र गौतम। विक्रम सम्वत 2001 पौष 2 गते वीरगंजमा जन्मनु भएका उपन्यासकार गौतमले झण्डै 2014 सालदेखि लेखकीय यात्रा थाल्नु भएको हो। उहाँका दापी, कटेश्वरको चोपटक, बालुवामाथि, अलिखित जस्ता उपन्यास लगायत झण्डै 24 उपन्यासहरू प्रकाशित भइसकेका छन्। स्मरण रहोस् कटेलसरको चोटपटकमा आधारित चलचित्र वासुदेव पनि निर्माण भइसकेको छ। त्यसै गरी उहाँका संरक्षण अध्ययारो द्वीपमा गौतमका प्रतिनिधि कथा जस्ता कथा संग्रह पनि प्रकाशित भइसकेका छन्। अलिखित उपन्यासका लागि 2040 मदन पुरस्कारबाट पुरस्कृत उपन्यासकार गौतमसँग नेपाल भ्रमणमा रहनु भएका बेला प्राध्यापक हरि घिमिरेले खसखस.com का लागि केही खसखसहरू राख्नु भएको थियो। यस अनौपचारिक कुराकानीमा उपन्यासकार गौतमका बारेमा वरिष्ठ समालोचक कुमार कोइरालाका पनि केही धारणाहरू प्रस्तुत गरेका छौं। प्राध्यापक हरि घिमिरेलाई उहाँको सहयोगको लागि धन्यवाद दिँदै आउनुहोस् सुनौ उपन्यासकार गौतमसँगको खसखस।
अमेरिकाबाट सञ्चालित खसखस.com साहित्यिक अनलाइन संस्करणका लागि केही जिज्ञासाहरू राख्दैछौ। यसमा मैले डाक्टर ध्रुवचन्द्र गौतम सरलाई प्रश्न गर्न खोजेको, शुरूका उपन्यासहरूमा जुन एउटा भाषिक क्लिष्टता र श्रोता र लेखकका बीचको श्रोता र लेखकका बीचको पारस्परिक भाषाको दूरी जुन देखिएको थियो त्यो र अहिलेमा के फरक छ भन्ने कुरामा म सरसँग यो प्रश्न राख्दछु।
धन्यवाद सबै श्रोतालाई नमस्कार पनि। यो आज यस्तो मौका पाइयो मेरो लागि सुखद हो। उपन्यासबारे सोध्नुभयो, वास्तवमा उपन्यास वा आख्यान मलाई मनपर्ने विधा भएको छ अहिले होइन सुरुदेखि नै। त अब यो जुन प्रश्न गर्नुभयो एउटा निकै राम्रो प्रश्न गर्नुभयो। यसले मेरो उपन्यास यात्रा वा उपन्यास यात्रामा प्रवृत्तिहरूको जुन जुन एउटा सन्धान उतार त्यो पनि देखाउला। सुरुका उपन्यासहरू मा जहिले पनि मान्छे अलिकति इमेच्योर क्रममा पनि अलि इमेच्योर हुन्छ, उसको क्रम पनि त्यति बलियो हुँदैन। उसमा प्रतिभा होला, उसमा लेखौँ भन्ने चाहना होला, तर कहिले अनुभवको कमी हुन सक्छ या उसको भाषिक वा शैलीगत विशेषता प्रष्टिएर नआएको हुन सक्छ। तर सुरुका उपन्यासमा यस्ता कुराहरू देखिन पनि सक्छन्, तर ती पनि देखिए होला मेरो उपन्यासमा देखिएको हुनुपर्छ भन्ने मलाई लाग्छ।
विशेष गरेर
अन्त्यपछि बालुवामाथि डापी डापीलाई अलिकति अलग गरिनुपर्छ। दुईटा उपन्यास सुरुका त्यस्ता भए र तिनटाका कथाहरू पनि त्यस्तो भए। त्यसको एउटा कारण त मैले आफ्नो कमजोरी भने लेखकको अलिकति सुरुका कुराहरू र पछिका कुराहरूमा फरक भइहाल्छ। उसको अनुभव बढ्दै जान्छ, उसको प्रतिभाले अनुभवलाई सम्हार्दै जान थालेपछि त्योबाट के हुन्छ। सुरुमा प्रतिभा त अलिअलि होला, तर अनुभव भने छैन भने त्यसमा अलिकति कमी आइहाल्छ र भाषा शैली आदिको खोज मात्र चलिरहेको हुन्छ। एकदम निश्चित रूपमा त्यो स्थापित भइसकेको हुँदैन भाषा शैली आफ्नै पनि। त्यही भाषा शैली आज स्थापित भन्न सकिन्छ, तर त्यो बेला सुरुमा थिएन होला। अब सुरुमा यो प्रवृत्ति कथामा पनि देखा पर्छ। तपाईँ उपन्यास मात्र होइन, कथामा पनि 20 सालदेखि कथा लेखे, अझ म त 10 सालदेखि मैले क्रम चलाएको हुँ। त्यो अझ केटाकेटी बेला क्रम चलाउँदाखेरि कस्तो थियो होला, त्यो गर्दै गर्दै पार गर्दै जाँदा 20 सालमा म पहिलोपल्ट रूपरेखामा छापे कविता अनि कथाबाट। अब त्यसमा तिनमा भाषा पाठकसँग र उसँग कम्युनिकेट हुनुपर्छ भन्ने चाहिँ आज म छर्लज्ञ छु। त्यो बेलामा के थियो भने कम्युनिकेसन भन्दा पनि के छ भने मेरो जुन एउटा धारणा हो त्यो चाहिँ म लेख्न पाऊ भन्ने बढी आग्रह थियो जस्तो लाग्छ मलाई। तिनताका एउटा अमूर्त लेखनको चलेको थियो, अमूर्त लेखन को प्रवृत्ति धेरै नेपाली साहित्यकारमा चलेको थियो र अस्तित्ववादी प्रभाव बढी परेको थियो नेपाली साहित्यकारहरूमा, कवितामा होस्, कथामा होस्, उपन्यासमा होस्। त्यो प्रभाव केही मात्रामा ममा पनि परेको हो र अमूर्त लेखन चाहिँ के भनेदेखि एउटा जस्तो कि त्यो सरियलिस्टिक लेखनको एउटा प्रक्रिया जस्तै भएको हो। त्यो के भनेदेखि अब तपाईँलाई भनिरहनु पर्दैन, आफै साहित्यकार हुनाले त्यो मुक्त साहचर्यको एउटा सिद्धान्त छ। त्यो मुक्त साहचर्यका आधारमा जसरी चिकित्सा गरे फ्रायडले गर्थे, त्यसै गरी मुक्त साहचर्यको सहारा लिएर लेखन लेखियो, दुनियाँमै लेखिया छ, हामी कहाँ मात्र होइन। त्यो गर्दाखेरि के हुने भयो भनेदेखि म कहाँ ईश्वर चाहिँ धेरै आउँदै गयो, मैले लेख्दै जाने भए त्यो लेखन चाहिँ पाठक कहाँ पुग्छ कि पुग्दैन भन्ने कुरा चाहिँ हामीले विचार कम गर्यौं। त्यसले गर्दा त्यो अमूर्त भयो, त्यो नबुझिने भयो, त्यो पाठकसँग सम्प्रेषित कम भएको हो। सुरुमा त्यस्तो छ र दोस्रो कारण चाहिँ मेरो आफ्नै क्रम सुरुमा लेख्नु भने सुरु हो नि त, सुरु भनेको अलिकति इमेच्योरिटी अवश्य हुन्छ, टिम इमेच्योरिटी पनि थिए। त्यसले गर्दा सुरुका लेखनमा त्यस्तो भयो, सुरुमा अलिकति प्रभावहरू जस्तो मैले भने अस्तित्ववादी प्रभाव आदि या विसङ्गतिवादी प्रभाव आदिका कुरा जो अहिलेसम्म पनि भनिन्छ मेरो लागि, तर मैले चाहिँ के गरेँ भनेदेखि एउटा काम चाहिँ गरिनँ, एकै ठाउँमा बसेर बसिरहेन, मैले चाहिँ आफ्नो बाटो खोज्दै गएँ किनकि मेरो मनमा थियो साहित्य सम्प्रेषित हुनैपर्छ, साहित्य भने कम्युनिकेटिभ आर्ट हो, त्यस कारणले त्यो सम्प्रेषण भएन भने पाठकसँग पुगेन भने त्यो चाहिँ सफलता होइन त्यसको भन्ने मनमा थियो।
अहिले आएर
बिस्तारो म के गर्दै गएँ, दुई काम गर्दै गएँ, लेख्दै पनि गएँ र अमूर्त लेखनका क्षणमा पनि मैले कसरी त्यसलाई कम्युनिकेट गर्नु त्यो चाहिँ खोज्न थालेँ, बाटो आफ्नो बाटो कसरी पहिल्याउने, के बाटो लिन्छ भने बिस्तारो मेरो बाटो यो खोजिँदै गयो, मेरो बाटो फेला पर्दै गयो। त्यो दाबीमा अलिकति देख्न सक्नुहुन्छ, धेरै त होइन, अलिकति त्यहाँदेखि अलिकति सुरु गरेको चिज कटेश्वरमा स्पष्ट भएर आएको देखिन्छ, उपन्यासकै क्रममा भनेपछि हो। तिन तारिक तीस सालदेखि भनौँ, तीस सालदेखि मेरो चाहिँ लेखनमा एउटा परिवर्तन देख्न सक्नुहुन्छ तपाईँ, त्यसको बीस त पच्चिस छब्बिस साल पनि जस्तो सौ जस्ता कथाहरूमा हामी स्पष्टता पाउन सक्छौ, तर चाहिँ के भनेदेखि तीस सालदेखि मेरो आजको लेखनको बीच तीस सालमा मजासँग देख्न सक्नुहुन्छ, जसको एउटा परिणाम हो कटेश्वरको चोटपटक, जसमा कि फिल्म पनि बन्यो, पछि मैले फिल्मै लेखेँ। यसरी पछि बिस्तारो अब म पनि मेच्योर हुँदै गएँ, मैले बाटो खोज्दै गएँ, आफ्नो शैली आफ्नो भाषा म भनेर चिनिने होस् भन्ने कुरा र पाठकले पनि त्यो कुरा इन्जोय गर्नु, पाठकसँग सेयर गर्ने प्रवृत्ति पहिले कम थियो, अहिले पाठकसँग सेयर गर्नै पर्छ भन्ने मान्यतामा छु म, यही हो फरक।
अनि सरले प्रयोग गरेका पात्रहरू त्यस बेला विसङ्गतिको बोध गरेर अस्तित्वको खोजीमा लागेका पात्रहरू विशेष गरेर प्रयोग भएका हुन्, जस्तै बालुवामाथि कटेश्वरको चोटपटकसम्म पनि त्यस्ता पात्रहरू छन् र त्यस बेला त्यसको त्यो प्रभाव कहाँबाट कसरी आएको थियो?
विसङ्गति त अब यो दुनियाँमै चलेको कुरा हो, यिनै यहाँ मात्र होइन, तर विसङ्गति अन्तको विसङ्गति र मेरो आफूले युज गरेका विसङ्गतिमा फरक के छ भने तिनीहरूको विसङ्गति फिलोसफिकल बढी थियो, अर्थात के भनेदेखि मतलब जीवनको सार्थकता र निरर्थकतामाथि बढी आधारित बढी केन्द्रित विसङ्गति थियो। मेरो विसङ्गति मैले दिएको विसङ्गति जस्तो कटेश्वरले देख्न सक्नुहुन्छ, त्यसपछि किताबहरूमा उपन्यासहरूमा कथाहरूमा देख्न सकिन्छ, एउटा सोसियल पोलिटिकल यस्ता विसङ्गतिहरूमाथि बढी आक्रामक भएको छु म। त्यसले गर्दा के छ भने त्यो चाहिँ एउटा जुन सोसल सामाजिक आलोचनात्मक समाजवाद भन्छन् या के भन्छन् त्यो एउटा भयो है, हामीहरूले चाहिँ सोसल विसङ्गतिलाई पनि हामी जस्तोले म या म जस्तो देख्दाखेरि त्यो विसङ्गतिको एउटा विषय बनाएको छ, अर्थात् जीवन निरर्थक हो भन्नु मात्र विसङ्गति होइन कि या जीवनको मात्र फिलोसफिकल विसङ्गति मात्र विसङ्गति होइन कि यो सोसल हाम्रो वरिपरि जे छ राजनीति छ मान्छे छन् पात्रहरू छन् विषयहरू छन् घटनाहरू छन् ती जम्मै हाम्रो त्यहाँ जे जे विसङ्गति छन् या खराबी भन्नु हजुर सजिलो भाषा जे जे खराबीहरू जुन जुन क्षेत्रमा छन् ती खराबीलाई प्रहार गर्नुलाई गर्दाखेरि विसङ्गतिको युज गरेर सिस्टाहरूको जसलाई अहिले हामी श्याम व्यङ्ग्य भन्छौँ ब्ल्याक सटार ब्ल्याक ह्युमन चिराएको कुरा हो त्यो प्रयोग गरेर सारको माध्यमले हजुर व्यङ्ग्यात्मक माध्यमले हामी चाहिँ त्यो विसङ्गति अहिले पनि भन्न सकिन्छ तिनलाई र त्यो विसङ्गतिको दायरा धेरै ठुलो छ पहिलेको भन्दा
होइन सरले त्यो जस्तो डापी डापीमा प्रयोग गरेको शीर्षक नै मान्छेहरू के भन्छन् भने परम्परागत मूल्य र मान्यतामाथि विद्रोह गर्नु है त्यस प्रवृत्तिलाई हटाएर डापीलाई पीड़ालाई डापी बनाएर पीड़ा शीर्षक हुनुपर्नेमा डापी शीर्षक राखेर परम्परागत मूल्य र मान्यतामाथि विद्रोह गरेर सरले लेख्नु भएको भनेर त्यसलाई
अब सुरु एकदम सत्य कुरा हो मेमा एउटा प्रयोगशील पक्ष छ मेरो लेखनको त्यो सुरुदेखि अन्त्यपछिदेखि नै छ त्यो या सुरुको कथादेखि नै छ प्रयोगशील पक्ष प्रयोग भन्नाले मैले कुनै एकदम लामो लम्बा चौडा कुरा गर्नुपर्ने पनि छैन अब हाम्रो संस्कृतिमा छ नि छनै छनै एन्नमता हो परि त्यो त्यो एउटा सुरुकै लिए पुग्छ त्यहीलाई मैले एउटा आधार बनाएको त्यसलाई पनि आधार बनाएको हो यो नवीनता चाहिन्छ परिवर्तन चाहिन्छ त्यसको लागि विरा जस्तो कसै
परिवर्तनको लागि मात्रै पीड़ालाई डापी बनाएको
होइन डापीमा त म आउँदैछु त्यो मेरो होल लेखन नै के छ भने जुन आज उत्तर आधुनिकतामा जुन भनिन्छ विधा भञ्जन भनेर मेरो सुरुवातै विधा भञ्जनवाला भएको छ त्यही डापी पनि एक प्रकारको विधा भञ्जन हो त्यो लेखन पनि शीर्षक पनि शीर्षकदेखि नै विधा भञ्जन भएको छ मिन पीड़ा किन लेखिनस् भन्दाखेरि अब पोलिटिकल सिचुएसन के थियो तपाईँ हेर्नुहोस् त्यो बेलाको है त्यो 32 सालमा लेखिया हो 33 सालमा छापिया हो 32 सालमा जुन कडाई थियो सेन्सरसिपको त्यो कडाईमा त्यो लेख्नु भने एउटा
प्राध्यापकहरू स्वीकार भएको थियो 32
सालमा आँटकै कुरा हो त्यो दोस्रो संशोधन जुन संविधानको आएको थियो नि त्यो त एकदम खतरनाक थियो नि त त्यस्तो बेलामा मैले लेख्ने र प्रकाशित गर्ने आँट गरे र त्यो त गरे तर प्रयोगशीलता त ममा गएन प्रयोगशीलताको प्रवृत्तिले गर्दाखेरि के भनेदेखि मैले किन पीड़ा भन्ने त अब एउटा टोललाई भने एउटा देशलाई बुझाउनु हो टोल भने त्यो पीड़ा भन्ने टोल त हामी राख्न सक्दैनौँ त्यो बडो ज्यादै सतै हुन जान्छ कितलो हुन्छ त्यो दाबी भन्दा त एउटा जिज्ञासा उत्सुकता र टोलको नाम हुन सक्ने देखिन्छ र त्यहाँदेखि यो विधा भन्जनकै प्रक्रियामा आएको हो यो र तपाईँ देख्नुहुन्छ त्यहाँ फर्स्ट पर्सन एक च्याप्टर सेभेन सेक्स थर्ड पर्सन अर्को च्याप्टर छ थर्ड पर्सन र फर्स्ट पर्सनको
सम्बन्ध
छ पनि छैन पनि यसरी छ त्यो जानुभयो भने र त्यो क ख ग भन्ने जुन पात्रहरू छन् तिनलाई यद्यपि त्यो सिम्बोलिक आएको हो तर त्यो बेलाको एउटा सबभन्दा ठूला मान्छेहरू मानिन सक्नुहुन्छ तिनकै चित्रण गरिएको छ अब त्यसलाई मैले धेरै बुझाइरहनु पर्ने त्यो अहिले समाप्त पनि भइसक्यो त्यो बेला त्यसो गर्नु भने एउटा चाहिँ ठूलो आर्टको र नमुनाको कुरा थियो र मैले त्यो पनि प्रयोगको ढाँचामा गर्न झन गाह्रो थियो प्रयोगको प्रयोगशील रूपमा नवीन रूपमा विधालाई भाँचेर गर्न त गाह्रो कुरा थियो नि त त्यसैले मेरो सुरुदेखि नै आज जुन विधा भन्ने अत्यन्त लोकप्रिय छ उत्तर आधुनिकतामा त्यो मैले सुरुदेखि गरेको छु त्यो जम्मै यो पनि त्यसकै नमुना मध्ये एउटा पर्छ
सर यो सरले प्रयोग गरेका पात्रहरू स्थानीयतामा बढी भिजेका आन्तरिक रूपबाट ज्यादा समेटिएका पात्रहरू सरले प्रयोग गर्नुभएको छ अलिखित त्यही हो सर कटेल सरको चोटपटक चारित्रिक रूपबाट पनि त्यही हो जस्तो सरले यो यसलाई कुन कसरी यसलाई उब्जाउनुहुन्छ कसरी यसलाई उजागर गर्नुहुन्छ कसरी यसलाई प्रयोग गर्नुहुन्छ
चेलिएको त्यही हो है गेलिएको भन्ने पनि छ एउटा उपन्यास अनि त्यो के छ भने अब आफू मेरो परिवेश भनेर भन्छु पहिले एकछिनलाई हामीहरू लेख्दाखेरि जम्मै कुरा त जम्मै पुरानो दृष्टिले पनि हेर्दा हामीले त्यो ती भारती शब्दहरू युज गर्छौँ हामी एउटा परिवेश भन्ने कुरा छ परिवेशलाई हामी चित्रण गर्छौँ अवश्य पनि पात्र भन्दा परिवेशलाई चित्रण गर्दा पात्र स्वयं आउँछ भन्ने हाम्रो धारणा मेरो धारणा है कथा भन्दा पनि त्यसको थिमलाई युज गर्दा कथा आफै आउँछ यति आउने आइहाल्छ भन्ने मेरो धारणा त परिवेशको चित्रण गर्दाखेरि परिवेशलाई लिँदाखेरि परिवेश भने के त एउटा त मान्ने सबभन्दा ठुलो भने कसमस हो कसमी परिवेशमा ब्रह्माण्डै परिवेशमा हाम्रो अनि तल झर्दै जान सक्छ. मैले धेरै भन्नु पर्दैन. त्यसपछि दुनिया परिवेश हो है, त्यसपछि देश परिवेश हो, त्यसपछि सहर परिवेश हो, त्यसपछि टोल परिवेश हो, त्यसपछि परिवेश के. अनि म कहाँ उभिआउँछु त भन्दाखेरि गाउँमा भावना, गाउँ परिवेश हुन्छ, सहर भावना, सहर परिवेश हुन्छ. त्यो परिवेशको चित्रण गर्दाखेरि थिमले माग्या बेलामा हामी त्यसरी आउँछौ. त्यो कुनै अब यो अब यस गाउँकै लेख्छु भनेर लेख्ने वा सहरकै लेख्छु भनेर लेख्ने हुँदैन. त्यो थिमले माग्छ अलिकति त्यो चित्रण हुन्छ. र त्यसै गरी जुन गाउँको देख्नुभयो अलिकतमा वा जिल्ले गाउँ देख्नुहुन्छ त्यो त्यो विषयले मागेपछि त्यस्तो आउँछ. नभए अब एक सालमा एक कोठा अथवा कठिन साल चोटोमा टिचरै किन आयो
अरू किन
तर
सबै
जीवन्त किनभने त्यो विषयले माग्यो कि त्यो विषय आयो फुर्यो ममा. मैले भन्छु जहिले पनि एउटा बिजुली चम्काए जस्तो हुन्छ, आफै त्यो कुरा थाहा हुँदैन. त्यो बिजुली चम्काए जस्तो हुन्छ, त्यो एकछिन उज्यालो हुन्छ नि. त्यो उज्यालोमा जति मैले लिन सकेँ लिएँ, त्यसको अँध्यारो निष्पक्ष त्यही लिया चिज नै थिम हो. थिम चम्केको हो, बिजुली चम्क्यायो भित्रै चम्किने हो, बाहिर होइन. तर उदाहरणको लागि मैले दिएँ कि बिजुली चम्किया जस्तो हुन्छ, फ्ल्यास ब्ल्याक कहाँ हुन्छ थाहा पाइहाल्नु. त्यसमा उज्यालो कति हुन्छ, जल्लो हुन्छ त एक निमेष. त्यो त्यतिमा जति दुनियाँ देख्नु हो, जे बटुल्नु हो, आत्मसात गर्नुहुन्छ. अनि तपाईँ त्यसलाई अब बिस्तार त्यो चिजलाई त्यो डल्लोलाई पुऱ्याउँदै त्यो भ्रूण हुन्छ. त्यो भ्रूण आयो भन्नु थिम त्यो बिस्तारो बढ्दै जान्छ. त्यो त आफै बढ्छ नेचर. हामीले यसलाई चाहिँ हामीले बढाउनुपर्छ, बिस्तारो बढाउँदै बढाउँदै बढाउँदै. अनि एउटा आख्यानको आकार आउँछ, कथाको आओस्, उपन्यासको आओस्, नाटकको आओस्, त्यो जम्मै त्यही बिजुली चम्किरा जुन जसले जे माग गरे आउँछ त्यो कवितामा पनि हुनसक्छ, उसमा पनि हुनसक्छ. थिम पनि त्यसरी निर्धारित गर्छ बनाउने पनि. त्यसपछि हामीहरू आफ्नो प्रतिभा अनुभव या जे पनि उपयोग गरेर त्यसलाई बनाउँदै गएर एउटा रूपमा छ. यसरी आउने हुनाले कुन चाहिँ अब गाउँको परिवेश आउँछ, कहाँ कहाँ चाहिँ सहरको परिवेश आउँछ, कहाँ टिचर नै आउने भयो. अब मैले त्यो लेखेँ, त्यो एउटा मलाई अहिले पनि लाग्छ त्यो मैले लेखेँ अर्काले लेखेँ एउटा टिचरले लेखे जतिको हुँदैन थियो. टिचरै भएर लेख्नुपर्छ त्यो टिचर टिचरले लेखे जस्तो अरूले लेख्दा अलि आउटसाइड आउटसाइडरले लेखा जस्तो हुन्थ्यो भन्ने मेरो धारणा. टिचर म टिचर थिएँ, टिचर भएको नै त्यो त्यो चाहिँ अलिकति त्यो मान्छेले चाक लिएर पढे, अझ त्यसमा आत्मीयता आउन सक्यो भन्ने मलाई. त्यसै गरी गाउँसँग मेरो सम्बन्ध छ, मधेसको गाउँसँग पहाडको गाउँ मैले धेरै लेखाएको छैन त्यही कारणले त्यो बढी भिजेको छु. त्यहाँको मैले चित्र गरेँ, मान्छेहरू त्यो मन पर्यो अलिकित अनि जेलिएको पनि. त्यसै गरी अब यो अहिले अब निर्णय मध्ये बदलिएको लेख्दा यो एक सयमा एक कोठा अब निर्णय मध्ये मरि फिल्म पनि भन्यो है. त्यो जम्मै के हुन्छ भने त्यो थिमले माग्छ अनि हामीले
सर्वत्र जागा
उपन्यास जागा चाहिँ अब यस्तो हो. जागामा चाहिँ अर्थ मेरो मनमा आएको त हो, तर त्यो त्यो जागा चाहिँ अलिकति यी समिति उपन्यासहरू छन्, अरू पनि छन्, चारवटा छन् होइन. जागा चाहिँ एउटा लेखौँ मतलब नयाँ प्रयोग गरौँ भनेर हामीले दुईजनाले मिलेर गएरै ती घुमेर लेख्यौं. र त्यो चाहिँ अब यस्तो उपन्यासहरू म धेरै चर्चा गर्दिनँ किनभने यसमा मेरो मात्र क्रेडिट हुन्न, अर्को पनि हुन्छ. चारजना मिलेर लेखेको चारवटा उपन्यास छ नि यस्ता सङ्गीत उपन्यासहरू त ती अरूका पनि क्रेडिट हुने उपन्यासहरू हुन्, तिनको आफ्नो विशेषता छ. तर मेरो दृष्टिमा मेरो बाहिरजना म कम लेख्छु यो यिनीहरूबाट चाहिँ, किनभने मेरो मात्र होइन त्यो जग्गा पनि त्यस्तै हो. तर त्यसमा एउटा च्यालेन्ज के थियो भने अखबारमा बेसरी लेखिसकेको थियो त्यो बारे, तर त्यसबाहेक पनि केही दिन सकिन्छ कि ह्युमेनिटेरियन दृष्टिले भनेर गएको भयो पनि त्यस्तो रमाइलो भयो. त्यसरी आयो जग्गा.
अब यो बिसवटा भन्दा धेरै उपन्यास लेखेर नेपाली साहित्यमा सायद अर्को व्यक्ति छैन यति धेरै उपन्यास लेख्ने, यति उमेरमा यति धेरै उपन्यास लेख्ने मान्छे कोही पनि छैन होला. तर यी उपन्यासभित्रको विविध शैली, भाषा र प्रवृत्तिगत दृष्टिकोणले हेर्दाखेरि सरलाई सबैभन्दा राम्रो उपन्यास कुन चाहिँ तयार भयो होला जस्तो लाग्दैछ?
त्यो त अलिक गाह्रो. एउटा त बिस भने मैले अरूले धेरै पनि लेखाएको छैन, कतिजना छ नि त्यसमा मतलब लेख्ने बिस मैले मात्र होइन. अब त्यो संयुक्त लेख्यो भने त चौबिसवटा हुन्छ होला, संयुक्त जोड्दै नजोडो मेरो एकर मात्र बिस हो. तर बिस लेख्ने खोइ अब सङ्गीतकारले कतिवटा लेख्नु भएको छ मलाई थाहा छैन, बसन्त लेख्नु भएको छ बसन्तले तर लेखा त धेरै छ नि संख्यामा चाहिँ म होइन त्यसरी तर पनि एउटा कुरा भन्नु अब धेरै लेख्ने मध्ये परे म पर्छु म भनौँ होइन अब उनीहरूको अर्कै खालको लेखन हो त्यो चाहिँ यो मेरो उपन्यासमा अब मैले आफूले जानेर चाहिँ जम्मैमा इमान्दारीले लेखाएको छु मैले भने त्यो बिजुली चम्किनलाई म पर्खन्छु भन्छु नि त्यो नआइकन लेख्दिनँ त्यो बल्लब त्यो अब धेरै दिनको उपन्यासमा लेखा लेख्नु पर्यो भनेर कहिले लेख्दिनँ या कथा पनि त्यसरी लेख्दिनँ त्यो आएपछि मैले लेख्छ त्यो आउने भने त्यही बिजुली चम्किने घटना मैले दिएर काम गर्नु पऱ्यो त्यो सम्बन्धमा सठिक लागेर मलाई बिजुली भ्राटकै चम्किएर त्यस्तै आउँछ कि आउँदाखेरि अनि त्यसपछि मात्रै त्यो अब कुन उपन्यास भन्नुहुन्छ नि हो प्रारम्भिक केही उपन्यास अहिले मैले सोचेँ भने जुन नाउँ लिनु बाल्दाबाटै यिनीहरूलाई अहिले मैले रिराइट गरेँ भने गर्न फुर्सद पाएँ भने म त्यसलाई अर्कै किसिमले प्रेजेन्ट गर्न सक्छु त्यो मलाई थाहा छ तर म किन गरौँ एउटा ऐतिहासिक यात्रा हो त्यो म त्यो बेला त्यही लेखेँ मैले नजाने बेला त्यही लेखेँ अलि जाने बेला अर्को लेखेँ बिस्तारो जान्दै गएँ होला अझ जान्न बाँकी छ त यो त एउटा यात्रा हुन्छ नि मान्छे भाषकलाई पनि त्यो यात्रा हुन्छ दस्तावेजको रूपमा पनि यात्रा हुन्छ हिस्ट्रीमा पनि यात्रै हुन्छ नि त्यसलाई म बनाउन समय नलाग्ने जस्तो छैन अहिले आउँदा त म त्यस्तो गर्दिनँ नि म आफ्नो खालले अहिले लेखि नै राखेको छु त्यस कारण अब कुन चाहिँ भन्दाखेरि त यो चाहिँ अब तपाईँहरूले नै निर्णय गर्ने कुरा हो अब कसैलाई कसै सरको मनपर्छ कसैलाई मनपर्छ पावनलाई अलिकति मनपर्छ अब मलाई जेलिएको पनि मनपर्छ किनभनेदेखि त्यो गाउँमा तराईमा गाउँ हुन्छ कि गाउँमा नेपाली भाषी माइनोरिटी छन् नि त्यो माइनोरिटीको बारेमा लेखाएको थिएँ मैले त्यो कसैले लेखाएको थिएँ अहिलेसम्म त्यो गाउँको देहाती गाउँ त्यहाँको माइनोरिटी माइनोरिटी नेपाली नेपाल मूल नेपाली भाषीको जुन माइनोरिटीमा छन् तिनको संस्कृतिको जीवन शैली रहनसहन तिनको समस्या जे पनि त्यस्तो देखाएको छ त्यसमाथि उनीहरूले एउटा अर्को व्यापक कुरा छ त्यो एउटा बजारीकरण कसरी हुँदैछ गाउँहरूको त्यस्तो कुराहरू पनि छन् त्यसमा मेन कुरा चाहिँ त्यस्तो छ यसरी यो अब इनोभेसन भनौँ इनोभेटिभ राइटिङ गर्न म रुचाउँछु त्यो इनोभेटिभ राइटिङ गर्ने क्रममा चाहिँ यसरी विषयहरू आउने होला भन्न चाहन्छु म
यो अहिले प्रकाशित भएको एक अर्ष कला आख्यानको आरम्भ यो यस उपन्यासको बारेमा अहिलेका पाठकहरूलाई केही परिचय दिनु
यो उपन्यास वास्तवमा जसरी ठ्याक्क म कटेल सरसँगै जोड्न चाहन्छु जसरी कटेल सरको चोटपटक चाहिँ एउटा शिक्षकको जीवनमाथि आधारित थियो तर हुँदाहुँदै पनि त्यो निम्नमध्यमवर्गीय व्यक्ति हो त्यो शिक्षक हो तापनि निम्नमध्यमवर्गीय व्यक्ति पनि हो त्यसको परिवार पनि हो है त्यसै गरी यो पनि यो लेखकको बारेमा छ लेखकहरूको दुनियाँ यसमा मैले चित्रण गरेको छु लेखकहरूको दुनियाँलाई देखाउन खोजेको छु र यो त्यो लेखक भने ती लेखकहरू भने निम्नमध्यमवर्गीय व्यक्ति पनि हुन् तिनका समस्या पीडा पनि छ यसमा दुवै किसिमले गएको छ ठ्याक्क कन्सर्सनको प्रदर्शनमा अलिकति समानता यसमा नै लाग्छ कि त्यो टिचर थियो बौद्धिकै थियो र निम्न मध्यमवर्गीय थियो यो लेखक यहाँ लेखकहरू छन् बौद्धिक छन् र निम्न मध्यमवर्गीय छन् यसरी चाहिँ यसको जन्म चाहिँ यस किसिमले
सरले प्रयोग गर्नुभएका कतिपय पात्रहरूलाई सरले त्यति न्याय दिलाउनु भएको छैन भन्ने समालोचकहरूले कतै कतै लेखेको मैले देखेको छु सरले न्याय दिन सक्नुभयो
तिनीहरूमाथि अब
कुन वैचारिक
यसमा यस्तो प्रयोग
हो
यो अब के छ भने हामीहरू यस्तो अब एउटा त पहिलो कुरा पहिले लेखिने उपन्यासहरू त्यो कथावस्तु कथा प्रधान देखिन्थ्यो होइन त्यसमा कथामा न्याय दियो कि दिएन भन्ने गरी हेरिन्थ्यो फेरि चरित्र प्रधान देखिन थाले त्यहाँ पात्र प्रमुख भएर आउँथे र पात्रलाई न्याय दियो कि दिएन भन्ने भयो अहिले हामी ती केही पनि त्यस्तै लेख्दैनौँ कि पात्र त्यो जुमै निमित्त भएर आउने हो कि हामीहरू त पहिलेको जुन विधा स्थापित छन् नि विधाका जुन कुराहरू छन् पात्र कथावस्तु आदि आदि जुन उपन्यासका तत्त्वहरू छन् ती तत्त्वहरूलाई छिन्न भिन्न गरेर एउटा नयाँ किसिमको बाटोमा हिँडेका छौँ त्यस कारणले कुनै पात्रलाई कुनै पनि पात्रलाई न्याय दिएन भन्न त कसैले सक्दैन होला कुनैलाई न्याय दिलाइयो होला कुनैलाई नदिए जस्तो लाग्यो होला पाठकलाई त्यो सोच्ने अधिकार छ तर यसको अर्थ के होइन भनेदेखि अब एउटा मैले एउटा तपाईँले गरेर डाक्टर कहाँ चाहिँ जाने भएँ म है एक्चुअली यो किन युजर छ भने सुगर यस्तो प्रेसर हाल्यो त्यो यस्तो पनि चाहियो सुगर पनि चाहियो भने डाक्टरले ठुलो डाक्टर अनि जब गर्दा त्यो हुन्छ अनि तपाईँ यो भन्छ ऊ पनि भन्छ मलाई अलिकति नराम्रो लाग्यो जम्मै मलाई बाँकी कसरी लाग्यो के छ के राम्रो छ त मेरो भनेर उसले कहिले तेरो हार्ट चाहिँ राम्रो छ हार्ट राम्रो काम गरिरहेको छ त्यस्तै अब यो उपन्यासमा भाषालाई पनि न्याय दिइरहेको छैन यदि मैले है प्रयोग पनि राम्रो गरिरहेको छैन मैले परिवेशको पनि चित्रण गर्न सकेन केही पनि छैन भने के छ त आखिर उपन्यासमा किन पढिरहेको छैन मेरो पाठक त केही छन् तिनीहरू त पढेकै छन् केहीले प्रश्न पनि गरिरहेको छन् है उत्तरले के का लागि भनिरहेछन् त त्यो एउटा सोचनीय कुरा त्यो छ नि प्रश्न मेरो लागि पात्रलाई न्याय दिलाने दिलाए एउटा एउटा पात्रलाई न्याय दिलाए दिलाएन भन्ने होइन प्रश्न मेरो लागि एउटा कृति कतिको सफल र असफल रूपमा आयो मेरो लागि त्यो एउटा लेखकको लागि त त्यो हो त्यो भित्र जम्मै पात्र सात्र जम्मै परिहाल्छ नि त्यस कारणले यो पात्रलाई न्याय दिलाए या दिलाएन भनेर कुनै पात्रै आयो भने त कुनै म जवाब दिउँला होइन भने पाठकले त कृति नै समग्र रूपमा कतिको के प्रभाव पार्न सक्छ त्यो म जुन उद्देश्य जस्तो उत्तराधुनिक अहिले बेला छ विधा भञ्जनको बेला छ या अथवा अब यो शेरकल्पनाको बेला छ ती कुराहरूमा कतिको सफलतापूर्वकमा उत्रिन सकेका छु कतिको आउन सकेका छु त्यो कतिको प्रभावकारी बनाएको थियो प्रभावकारी बन्नु पर्यो फेरि यो शेरकल्पना भनेर मात्रै विधा भञ्जन भनेर मात्र नै हुँदैन लेखन त प्रभावकारी बन्नै पर्छ त्यो प्रभावकारी हुन सकेका छु कि छैन त्यही नै हेर्यो पात्रलाई न्याय दिएर होइन या कथालाई मैले राम्रोसँग लगिन मोडिन त्यो त्योतिर भन्दा हाम्रो ध्यान चाहिँ समग्र कृति प्रभावकारी हुनु पर्यो भन्ने त्यो छ
सर नेपाली उपन्यासमा शिखर पुरुष मानिनुहुन्छ सरका हरेक उपन्यासहरू नयाँ हुन्छन् तिमीहरूलाई कसरी सधैँ नयाँ पारिरहनुहुन्छ सधैँ नयाँ कसरी प्रस्तुत गरिरहनुहुन्छ
दुनियाँमा यस्ता त्यही त्यस्तो राइटरलाई प्राय इनोभेटिभ राइटर भन्छन् इनोभेटिभ राइटिङ गर्नेहरू एउटा दुनियाँमा छ कि इनोभेटिभ गर्छ उनीहरूले त्यो परम्परागत ढङ्ग लिँदै लिँदैन नलिने के प्राय त्यो इनोभेसनमा मेरो सुरुदेखि नै प्रवृत्ति नै रुचि हो नि कि प्रवृत्ति हो मेरो मेरो प्रकृति पनि हो इनोभेसन
सरको यो नयाँ सधैँ यस्तो हुने यो नवीनता भइरहने विषय हो कि शैली हो सर
दुखै हो त्यो विषयले नै शैली बनाउने हो नि शैली मात्र त भए त के गर्नु हो त्यो त जे लेखे पनि त्यो शैलीले मात्र पुग्दैन त्यो मैले भने जुन फुर्ने कुरा जुन भने बिजुली चम्किँदैन त्यसले नै दिन्छ जम्मै कुरा विषय त्यहाँ बन्छ होइन त्यो विषयले शैली भाषा कस्तो युज गर्ने हो के निर्माण गर्ने हो वा मेरो जे शैली छ त्यो शैली अनुरूप त्यो कसरी ढाल्ने हो त्यो विषयले नै डोहोऱ्याउँछ नि त त्यो डोहोऱ्याएपछि त बनिहाल्यो नि मेरो आफ्नै एउटा शैली आफ्नो भाषा जुन छ अहिलेसम्म त्यो अगाडि बढ्दै जाला पछाडि नहटोस् भन्ने सजगता मात्र हो हाम्रो नत्र एउटा बनिहाल्छ बनिसक्यो अहिले र पाठकलाई कम्युनिकेट पनि भइरहेछ तब त गाली पनि गर्छन् प्रशंसा पनि गर्छन् गाली गरे पनि बुझेरै गाली गर्ने हो नि होला नि त त्यस कारणले छ पहिले बुझिएन भनेर गाली गर्थे अब बुझेपछि अर्को किसिमले गाली गर्छ गर्नेले पनि है
अहिले यो विधा भञ्जन जुन मैले राखेको छ नि उत्तराधुनिक कालको त्यसलाई सरले आजका पाठकहरूलाई भनिदिनु पर्दा कसरी बुझिदिनु कसरी भनिदिनु
के भनेदेखि जसरी दुनियाँमा जम्मै कुरा जम्मै जम्मै क्षेत्रमा एउटा किसिमको नयाँ परिवर्तन नयाँ सोच नयाँ विचारहरू ग्रहण गरिँदैछ आइराखेका छन् इभन अब अस्ति त्यो स्टिफन हकिङको तपाईँ एउटा पढ्नुहोस् त्यो ब्रिफ हिस्ट्री अफ टाइम त्यसमा उनले ब्रह्माण्डको एउटा नयाँ खाका प्रस्तुत गरेका छन् त्यहाँदेखि तपाईँ लिनुभयो भने तपाईँ हेर्नुहुन्छ विज्ञानमा प्रविधिमा जम्मैमा जुन चेन्ज आएको छ त्यो चेन्जबाट लेखन त अगाडि बाँच्न सक्दैन त्यो त्यसको प्रभाव पर्छ त्यो जम्मै प्रभाव लिएर के भयो भनेदेखि अब त्यसको अर्थ के हो भने जब ब्रह्माण्डकै व्याख्या नयाँ खालले हुन थाल्यो भने हुन थालिराखेको छ भनेदेखि लेखनको पुनर्व्याख्या लेखन यस्तो त्यस्तै लेखन लेखेर हामी जाउँ भन्ने त हुँदैन नि किनकि अहिलेको पात्र या मान्छे भनौँ मान्छे हामीले लेख्ने भने हेर्नुहोस् पात्र कथा यस्तो हेरेर हामी म लेख्दिनँ समय मान्छे र समाज तिनवटा यी तिन कुरा भएर पुग्छ
समय मान्छे र समाज
है अनि भाषाशैली त आफै आइहाल्छ त्यसै त्यस कारण तिनलाई लेख्ने हो. त्यो भने अहिलेको त्यो समय, अहिलेको मान्छे, अहिलेको समाज, अहिलेकोलाई लेख्ने हो. अहिलेको लेख्दाखेरि अहिलेको त पहिलेको भन्दा फरक भइहाल्छ, अनि जुन फरक तपाईँ तपाईँ देख्नुहुन्छ नि त्यस त्यही कारणले विधा वर्णन गर्नुपर्ने आवश्यकता पर्छ. अर्थात् विधाको त्यो पुरानो स्वरूपलाई हामी तोड्नुपर्छ है, त्यसैले ब्रेक गर्ने, त्यसलाई त्यो गर्ने. तर के भनेदेखि अब त्यसका ठाउँमा के अर्को ल्याउने पनि कोसिस त हुन्छ नि, त्यही हो हाम्रो. अनि लेखन बन्छ, लेखन बन्छ. त्यो चिज चाहिँ प्रभावकारी हुनुपर्छ. त्यो चाहिँ फेरि सबै लेखनको माग हो है, सबै लेखनको माग हो, सबै पाठकले चाहिन्छ त्यो कुरा. त विधाभञ्जन भनेर त्यसै छोडिदिएर त्यो त अन्त्यपछिमै गरिसके नि, त्यस्तो अमूर्त खालले गर्ने विधाभञ्जन त भइसकेको छ नि, मैले नै गरेका पनि छु. तर त्यो अहिले चाहिँ हामी विधाभञ्जन कार्य खालि विधाभञ्जन भनेर गर्ने होइन कि, अहिलेको मान्छेको अहिलेको समयको माग नै त्यही छ. त्यो माग हुनाले चाहिँ विधाभञ्जन भएको हो, या जुन शेर करुणाको प्रवेश भएको छ अहिलेको लेखनमा.
उत्तर आधुनिक काल, उत्तर आधुनिक अवस्था भनेको अब यही हो,
यही हो अहिलेको अहिलेको अवस्था. अहिलेको पिरियड यदि अब अरू
समालोचकहरूले अहिले जुन व्याख्या गरिरहनु भएको छ उत्तर आधुनिक काल भनेर, त यही विधा भन्छन् अर्थात् यही वर्तमान समयलाई समेट्ने, वर्तमान समयलाई चिन्ने, वर्तमानलाई चित्रण गर्ने, वर्तमानको बचाई भोगाई र हेराई
एकदम सही कुरा. अहिले मान्छे आजको समयमा, समकालीन समय, यो तत्कालको समयमा कसरी सास फेरिरहेछन्, कसरी बाँचिरहेका छन्, कसरी हिँडिरहेछन्, यी जम्मै कुराहरू चाहिँ अब अहिले विभिन्न विधाका विस्फोटहरू भएको छ नि. अब राजपरिक लेखन लेख्नु भएको छ, यी सब अब राजपरिक लेखन भए पनि छन्, पहिले भए थिएन भन्न थाल्नु पर्यो, अहिले त्यतिका भएको छन्. यो पनि त जम्मै आफ्नो चलाउने लेखनहरू हुन् नि, यी धेरै किसिमले विस्फोट भएको छ कि, विधागत विस्फोट भन्ने यसलाई म विधाभञ्जन यी जम्मैलाई मिलाएर भन्दाखेरि अहिले विधागत विस्फोट भएको छ, नयाँ नयाँ विधाहरू आइरहेका छन् नि त. नयाँ विधा त्यही पुरानै विधा पनि नयाँ हालिएछ. जस्तो अब भन्नुहोस् न, एउटा अनुभव न्यास भनेर मैले लेखेँ, सूत्र उपन्यास भनेर मैले लेखेँ, यी त विधाभञ्जनकै तरिकाहरू हुन् नि त है.
मैले प्रस्तुतिकरणमा पनि विविध भिन्नता आएको हो कि, किनभने पहिले म एउटा म सानो कुरा गर्छु. पहिले फूल लिएर मान्छे मन्दिरमा दर्शन गर्न गयो भन्दा जुन भाव उत्पन्न हुन्थ्यो, अब अहिले त्यसैलाई कवि लेखक विद्वानहरूले प्रकट गर्दाखेरि एउटा हत्यारा फूल लिएर मन्दिर गयो, फूलको हत्या भयो, हत्यारा मन्दिर गयो, यस्तो अभिव्यक्ति दिएर
त्यो त्यो हुन सक्छ. त्यो चाहिँ त्यही त आजको युग चाहिँ विरोधावास पनि धेरै छन् है. जति बढी विरोधावास बढ्छ त्यति विषय विविध हुन्छ, जति विषय विविध हुन्छ त्यति शैलीले
तपाईँ त्यही विषयलाई सोचाइ नै अर्कै तरिकाको हो कि भने
होइन. सोचाइ विषय नभई त सोचाइ हुनै हुँदैन. विषय विषय भने फुल त फुलै छ. अब त्यो फुल मैले फुलको आतंक लेखेँ, फुल त आतंक दिने चिज होइन नि, तर मैले फुलले
आतंकी
भन्ने उपन्यास लेखेँ. त्यो त्यो विषय पनि हो, त्यो आजको सोचाइ पनि हो, त्यसैले अनि शैली पनि दिएको हो. सूत्र उपन्यास हो त्यो, सूत्र रूपमा लेखिया छ, तर सूत्र उपन्यास हो, फुल उपन्यास पनि हो त्यो, तर स्वतन्त्र पनि छ. इत्यादि कुराहरू छन्, यी जम्मै विधागत विस्फोट भएको छ अहिले. त्यो नै आज यो उत्तरार्धको एउटा ठूलो र सर्वमान्य लक्षणमा पर्छ. नेचरली स्थापनाको विरुद्ध जस्तो विधा, विधा पनि एउटा स्थापना हो नि, अनि हामी जो विधा भञ्जन भन्छौँ आज अलग गइरहेछौँ. त्यो त्यो विषय के हो भने फेरि जीवनमा चाहिँ स्थापना जुन हुन्छ नि, स्थापनासँग विद्रोह गर्छ मान्छेले, गर्न चाहन्छ प्राय लेखकले त गर्छ गर्छ. त्यो विद्रोह त्यहाँ जीवनमा स्थापनासँग विद्रोह, लेखनमा पुरानो विषयसँग विद्रोह हुन्छ. त्यसै गरी हुन्छ भने त्यो त्यसलाई एउटा रिलेटिभ रूपमा हेरे हुन्छ, हेर्नुपर्छ. त्यो पक्का सत्तासँग ट्रान्सलेट मलाई लाग्ने सही लेखकले त लेख्दैन होला. विचार त जरुर छ, विचार त्यो छ, अब ठुलो भन्ने ठुलो सानो भन्दा पनि विचार मसँग छ, दृष्टिकोण छ, र त्यो दृष्टिकोण इनोभेटिभ दृष्टिकोण म राखेको छु. हरेक उपन्यास हरेक कथामा त्यो अलग आओस्, केही न केही अलग आओस् भन्ने छ. त्यो अलग आउने भने स्थापनाको त्यस्तो बेला पनि आएको छ. हामीले मैले एउटा किताब लेखेँ निमित्त नायक, पछि चाहिँ दलले प्रयासको नामै हालेन, प्रेसको नामै हालेन, छैन प्रेसको नाम, किनभने त्यो सुहाउँछ प्रेसलाई, क्षेत्रसित हाम्रा जम्मै अनुभवहरू छन् त्यसमा कि दृश्य मैले सत्तासँगका अनुभवहरू तिनलाई कसरी छल्ने तिनलाई कसरी खेद्ने तिनलाई कसरी प्रहार गर्ने प्रहार गर्ने तरिका ऊ जम्मै खोल्दै जाँदाखेरि अहिले उत्तरायणका हो नि त त्यसै त आउँदैन नि कुनै एकाएक मुसमा त्यस कारण त्यो त्यो रियलमा त्यो त्यही बेलादेखि हामीले हेर्दै जानुपर्छ त्यो फेला पर्छ
धन्यवाद डाक्टर रतन गौतम सरले यो खसियस डट कमका लागि धेरै महत्वपूर्ण हाम्रा खसियसहरू मेटाइदिनु भयो र म यसै सन्दर्भमा अहिलेका नेपाली समालोचनाको क्षेत्रमा ज्यादै चर्चामा आउनुभएका डाक्टर कुमार कोइरालालाई ध्रुवचन्द्र गौतमका बारेमा छोटकरीमा नेपाली साहित्यमा के कस्तो स्थान छ महत्व छ मूल्य छ मान्यता छ भन्ने कुरामा छोटकरीमा उहाँलाई चिनाइदिनका लागि म अनुरोध गर्छु डाक्टर कुमार कोइराला
धन्यवाद हरिजी मलाई यो अवसर दिनुभएकोमा मलाई धेरै गौरव पनि भएको छ र म अलि सरको सरकै अलि सरको कुरा गर्न मलाई अलिकति अप्ठ्यारो पनि भइन्छ होइन नजानु सर वास्तवमा चाहिँ एउटा के भन्दाखेरि अहिले हाम्रो जुन नेपाली आख्यान छ त्यो आख्यानमा एउटा कुनै उदाहरणीय व्यक्तित्व एउटा कुनै एउटा त्यसको नेपाली आख्यानको एउटा उचाइ हेर्नु पर्यो भने र बा एउटा गहिराई हेर्नु पर्यो भने र एउटा कुनै उदाहरण प्रस्तुत गर्नु पर्यो भने र विश्व आख्यान साहित्यमा लानु पर्यो भनेदेखि त्यो एउटा मात्रै व्यक्तित्व हुनुहुन्छ उहाँ ध्रुवचन्द्र गौतम हो मैले चाहिँ त्यस अर्थमा म एउटा पाठकको हिसाबले चाहिँ लेखेको छु र पाठकै हिसाबले अहिलेसम्म उहाँले 20 उपन्यास लेखिसक्नु भएको छ तपाईँ सबैभन्दा राम्रो कुन लाग्यो भनेर प्रश्न गर्दाखेरि म सहजै उत्तर दिन सक्छु म हालकि उहाँका सबै उपन्यासको एउटा पाठक हो मलाई लाग्छ त्यो मदन पुरस्कार प्राप्त गरेर मात्रै होइन कि त्यो चाहिँ अलिखित नै उहाँको यस्तो चाहिँ बेजोड उपन्यास हो त्योभन्दा मास्टरको उचाइमा अहिलेसम्म अरू उपन्यास निस्केका छैन त्यसो भन्दाखेरि उपन्यासकारलाई चाहिँ कस्तो हुन्छ मलाई थाहा छैन तर त्यो उचाइलाई अलिखितको उचाइलाई निक्लियो त्यसलाई उछिन्ने खालको उपन्यास चाहिँ अब चाहिँ भविष्यमा आउन सक्छ तर अहिलेसम्म चाहिँ मलाई लाग्छ मेरो पाठकीय दृष्टिकोण मेरो व्यक्तिगत है पाठकीय दृष्टिकोण भनेको व्यक्तिगत हुन्छ त्यो लाग्छ र उहाँ वास्तवमा चाहिँ आख्यान शिखर आख्यानका हाम्रो नेपाली आख्यानका शिखर पुरुष नै हुनुहुन्छ र नेपाली आख्यानको गम्भीरता नेपाली आख्यानको उचाइ नेपाली आख्यानको एउटा चाहिँ सौन्दर्य होइन र हेर्नु पर्यो हामी त्यसको प्रतिबिम्बमा हामी ध्रुवचन्द्रका उपन्यासहरू भेटाउँछौँ त्यति मात्रै होइन ध्रुवचन्द्रको उपन्यास त्यसले मात्रै राम्रो भयो म यो समाज निरपेक्ष राष्ट्र निरपेक्ष रूपमा उहाँको साहित्यको उहाँको उपन्यासकारिताको मूल्याङ्कन गर्दिनँ नेपाली वर्तमान समयलाई कसले बढी प्रतिबिम्बित गरेको छ वर्तमान समयको इतिहासलाई वर्तमान राजनीतिक धार्मिक हाम्रो आस्था विचारहरू समाजका बाहिर पक्ष र भित्र पक्षको सबभन्दा बढी प्रतिबिम्ब सबभन्दा बढी प्रभावकारी प्रतिबिम्ब कसले गरेको छ त्यो ध्रुवचन्द्रकै उपन्यासले गरेको छ त्यस अर्थमा चाहिँ उहाँको उपन्यास विशिष्ट भएको हुन् म वास्तवमा साहित्यलाई चाहिँ समाज निरपेक्ष रूपमा समाज खालि त्यो साहित्यिक सौन्दर्यका दृष्टिकोणले माथि म उच्च मान्दिनँ
मैले अघि उहाँलाई नेपाली साहित्यमा सबैभन्दा धेरै लेख्ने भनेर मैले यो मानेमा भन्न खोजेको थिएँ त्यसो त युधिर थापादेखि कैयौं उपन्यासहरू लेखेका छन् त्यो मूल्याङ्कनसँग उहाँले आफ्नो विशिष्टता देखाउनुभयो म त्यसमा नपराउँला अरू पनि छन् भनेर तर उहाँको जुन बौद्धिक उचाइका साथ सृजना भएका 20 उपन्यासहरू छन् ती विश्वका उपन्यासकारहरूले सृजना गरेका उपन्यासका हाराहारीमा पुगेका छन् वैचारिक रूपले प्रवृत्तिगत रूपमा र वर्तमान अवस्थामा भोगाई सोचाई र गराई बचाईका दृष्टिकोणबाट भने उहाँको त्यो योगदानलाई हामीले मूल्याङ्कन गर्दाखेरि कुनै अतिशयोक्ति त हुँदैन होला नि होइन
यसमा अतिशयोक्ति हुँदैन बरु मलाई के लाग्छ उहाँको सबै मूल्याङ्कनै भइसकेका छैन वास्तवमा त्यो मूल्याङ्कन चाहिँ धेरै हुन बाँकी छ किनभने यो चाहिँ समयले गर्छ अहिले सबै उहाँको चाहिँ योगदानको सम्पूर्ण तस्विर हाम्रो अगाडि नआइसकेको हुनसक्छ होइन उहाँको चाहिँ कृतिको सौन्दर्य उहाँको कृतिको योगदान नेपाली समाजको रूपान्तरणमा उहाँका उपन्यासले पुर्याएको जुन चाहिँ योगदान छ त्यो सम्पूर्ण तस्विर अहिले नेपाली पाठकका अगाडि आइ नसकेको हुन्छ र आइ नसकेको र समालोचकले त्यसलाई त्यो स्थितिमा पुर्याइ नसकेको अवस्था छ मलाई लाग्छ उहाँका कृतिको चाहिँ मलाई लाग्छ चाहिँ 10% पनि समालोचना भएको छैन त्यस्तो लाग्छ अब पहिले त्यसको पहिले समालोचना भइसक्यो र सम्पूर्ण रूपमा हामीले योगदान गर्यो त्यो त इतिहासले गर्छ वास्तवमा यो एउटा के छ भने मलाई लाग्छ भोलि नेपाललाई चिन्नु पर्यो भने हामी ध्रुवचन्द्रकै नामले चिन्न सक्छौँ. त्यो चाहिँ भोलि इतिहासले भोलिको कुरा भविष्यको कुरा गरेको मैले. अहिले वर्तमानमा त्यो नहोला तर भोलि भविष्यमा जसरी अहिले हामी चाहिँ बेलायत भन्ने बित्तिकै देश चिन्न सक्छौँ होइन. जस्तै चाहिँ हामी रसियामा गयौँ भनेदेखि हामी चाहिँ चेकअपहरू चाहिँ अनि गोर्खीहरूको नामले जसरी हामी बेला त्यहाँ रसियालाई चिन्दछौँ. फ्रेन्चमा जसरी हामी त्यहाँका राइटरकै नामबाट फ्रेन्चलाई चिन्छौँ त्यस्तै भोलि नेपाललाई चिन्ने ध्रुवचन्द्र गुप्तकै नाम हुन सक्छ. त्यस्तो मलाई लाग्दछ.
धन्यवाद. हामीले ध्रुवचन्द्र गौतम सरसँग र डाक्टर कुमार कोइराला सर उहाँकै बारेमा केही छलफल गर्यौं. हस्त सर, नमस्कार.
थ्याङ्क यू.